السلام علیکم ورحمۃ اللہ. اذان دے دیں. اشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان محمدا عبده ورسوله اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. اللہ تعالیٰ کے فضل کے ساتھ ست سالہ جشن تشکر کی جو رپورٹیں دنیا کے مختلف ممالک سے موصول ہو رہی ہیں ان سے معلوم ہوتا ہے کہ جماعت کی بہترین توقعات سے بہت بڑھ کر اللہ تعالیٰ نے جماعتی تقریبات کو اپنے فضل سے نوازا اور برکتیں عطا فرمائیں. اگرچہ یہ رپورٹیں ابھی دنیا کے تقریباً 1/10 ممالک سے ملی ہیں, یعنی ایک اندازہ ہے کم و بیش 10واں حصہ رپورٹوں کا موصول ہوا ہے, اور باقی رپورٹیں کچھ بن رہی ہوں گی, کچھ رستے میں ہوں گی, لیکن تمام رپورٹوں میں بلا استثناء اس حیرت کا اظہار کیا گیا ہے کہ ہمارے وہم و گمان میں بھی نہیں تھا کہ اللہ تعالیٰ کے فضل سے ان تقریبات کو اتنی مقبولیت عطا ہوگی, اور اس کثرت کے ساتھ جماعت احمدیہ کا پیغام تمام دنیا تمام ملک کے کونے کونے میں پہنچ جائے گا. ایک تعجب کی بات یہ ہے کہ جن جن ممالک میں ریڈیو موجود تھے, یعنی ریڈیو کا نظام موجود تھا, وہاں ہماری کوششوں سے کے بغیر ایک دم ریڈیو والوں نے رابطے پیدا کیے, اور جہاں جماعتیں سمجھتی تھیں کہ ہماری آواز اس ملک کے ریڈیو میں پہنچ سکتی نہیں, کیونکہ اس سے پہلے ان کا رویہ نہ صرف غیر دوستانہ تھا بلکہ بعض جگہ معاندانہ بھی تھا, تو ان کی رپورٹوں سے پتہ چلتا ہے کہ ہم حیران رہ گئے کہ وہ ریڈیو جو پہلے معاندانہ پروپیگنڈے میں خاص طور پر آگے اور نمایاں تھے, انہوں نے اچانک اپنا رویہ تبدیل کیا اور خود ہم تک پہنچ کر وہ پیغام لیا جو 7 سالہ جبلی کا میں نے اپنی آواز میں بھروایا تھا, اور جماعت احمدیہ کے متعلق دوسری معلومات لے کر انہیں کثرت کے ساتھ نشر کرنا شروع کیا, اور جہاں ٹیلی ویژنز تھیں وہاں خلاف توقع ٹیلی ویژنز والوں نے کثرت کے ساتھ جماعت کے پروگرام نشر کیے, اور پھر ایک ملک کے حصے سے دوسرے ملک کے حصے کی ٹیلی ویژن نے ان کو پکڑا اور پھر اس کو آگے پہنچایا, اور تمام ملک کے کونے کونے میں خدا تعالیٰ کے فضل سے جہاں جہاں ٹیلی ویژنز موجود تھے وہاں ٹیلی ویژنز کے ذریعے جماعت کا پیغام پہنچا. ہندوستان کے متعلق خود قادیان کے پہلے اندازے یہ تھے کہ اتنا بڑا ملک ہے, اور تقسیم کے بعد چونکہ تناسب کے لحاظ سے جماعت کی تعداد بہت تھوڑی رہ گئی ہے, اس لیے ہمارا اس ملک پہ کوئی اثر رسوخ نہیں ہے, اور ہم دلی سے درخواست تو کر رہے ہیں اور اسی طرح جلندھر والوں سے درخواست کر رہے ہیں, لیکن ہمیں یہ توقع نہیں کہ ہم سے بھرپور تعاون ہوگا, اس لیے ایک آدھ خبر میں بھی اگر ذکر آ جائے تو ہم ممنون ہوں گے. اس یہ تمہید باندھ کر انہوں نے یہ درخواست کی کہ ہمیں اجازت دی جائے کہ ہم لکھوں روپیہ خرچ کر کے بعض ٹیلی ویژن اور بعض ریڈیو اسٹیشنس کو اس بات پر آمادہ کریں کہ اشتہار کے طور پر ہمارا ذکر کر دیں. میں نے ان سے کہا کہ ایک پیسہ بھی اشتہار پر خرچ نہیں کرنا, یا تو جماعت کا رسوخ ہو اور اس رسوخ کے نتیجے میں اللہ تعالیٰ کے فضل سے یہ بعض ممالک کے متعلقہ شعبے تعاون کریں, یا پھر دعا کریں کہ اللہ تعالیٰ اپنے فضل سے ایسے سامان پیدا کر دے. اشتہار بازی کے پروپیگنڈے کا میں قائل نہیں ہوں, چنانچہ ایک پیسے کی بھی میں نے ان کو اشتہار بازی کی اجازت نہیں دی, لیکن جو واقعہ گزرا ہے وہ حیرت انگیز ہے. ہندوستان کے کونے کونے سے یہی خبریں مل رہی ہیں کہ ٹیلی ویژنز والے خود پہنچے اور اتنی تشہیر کی اور بار بار حضرت مسیح موعود علیہ الصلوۃ والسلام کی پوری تصویر دکھائی گئی, اور ایسے اچھے انداز میں ذکر ہوا ہے کہ بعض لوگ کہتے ہیں کہ ہماری جماعت جب یہ نظارے دیکھتی تھی تو زار زار خوشی سے روتی تھی کہ کہاں ہم اور کہاں ہماری کوششیں اور کہاں یہ اللہ تعالیٰ کے فضل. حضرت مسیح موعود علیہ الصلوۃ والسلام کی تصویر کو ٹیلی ویژن پر دیکھتے تھے تو دل بلیوں اچھلتے تھے اور بے اختیار ہو جاتے تھے, بچے بڑے مرد عورتیں سارے خوشی سے زور زور سے روتے تھے. کہتے ہیں ایسا نظارہ ہم نے دیکھا ہے کہ ساری زندگی میں وہم و گمان میں بھی نہیں تھا کہ اتنی عظیم روحانی مسرتیں ہمیں نصیب ہوں گی. اور پھر ایک جگہ یہ واقعہ ہوا, اس ٹیلی ویژن نے دوسرے ٹیلی ویژن کو یہ اپنی فلمیں بھجوائیں, انہوں نے ان کو دکھایا, پھر انہوں نے سینٹرل میں بھجوائیں یعنی انڈیا کی دہلی میں, और दिल्ली के सेंट्रल टेलीविजन या नेशनल टेलीविजन ने फिर उन नज़ारों को दिखाया और सारे मुल्क में इसका चर्चा हुआ, यहां तक के बंबई में जहां की जमात की तादाद बहुत ही मुख्तस बहुत ही छोटी है और बहुत बड़ा शहर है, एक अजीम शान शहर है बंबई के बाद हिस्से, तो यूरोप के सबसे ज्यादा तरक्की याफ्ता शहरों का मुकाबला करते हैं और बाद हिस्से इतने पसमानदा हैं कि यूं मालूम होता है कि इंसानियत वहां जानवरों से निचली सतह पर बस रही है और बेशुमार इंसान है जो सड़कों पर फैला पड़ा है, वहीं रहता है, वहीं सोता है, वहीं जागता है, वहीं अपनी जरूरियात पूरी करता है। उस पहलू से भी वहां कोई हैसियत नहीं जमात की, जहां 10-10, 15-15 लाख के झमघट हों सड़कों पर बसने वाले, वहां जमात का नाम ही नहीं वहां पहुंच सकता, कोई सुन भी नहीं सकता, उन इलाकों में जमात की कोई रसाई नहीं है और जहां इतनी दुनियावी अजमतें हों और शाने हों वहां भी जमात को कोई हैसियत नहीं दी जाती। लेकिन उनकी जो रिपोर्ट कल मिली है उससे पता चलता है कि मुसलसल 3 दिन तक टेलीविजन पर हजरत अक़दस मसीह मौऊद अलैहिस्सलाम की तस्वीर, फिर मेरा पैगाम और तस्वीर के साथ, फिर बार बार जमात के तस्करे, जमात के जो गैर मामूली काम हैं बनी नौ इंसान की खिदमत के सिलसिले में, जमात के मकासद क्या हैं और जमात के अकायद का बाकियों से फ़र्क क्या है, कौन से उसूल हैं जिनके लिए जिन पर जमात हमेशा से कायम है, क्या क्या अजीम कुर्बानियां देती रही है और देती चली जा रही है, ये तमाम बातें बार बार दोहराई गईं। तो ये जो रिपोर्टें हैं ये बता रही हैं कि ये खुदा की फजल के साथ आसमान की तहरीक है, इंसानों का इसमें कोई दखल नहीं। अफ्रीका के बाद ऐसे ममालिक जहां सवाए हमारी दुश्मनी के और कोई प्रोपागेंडा होने करने की इजाजत नहीं थी, जहां हमारे मुबल्लिग को कैदोबंद की सहूलतें भी बर्दाश्त करनी पड़ती थी, अदना सी बात के ऊपर उनको जेलों में घसीटा जाता था और बहुत ही तकलीफें दी जाती थी, ऐसे भी बाद ममालिक हैं अफ्रीका में। और अचानक वहां एक काया पलट गई, फिजा तब्दील हो गई और रेडियो और रेडियो टेलीविजन तो वहां नहीं है गालबन, लेकिन रेडियो और अखबारात ने बहुत नुमाया तौर पर जमात की खबरें नशर करना शुरू कर दी। तो ये मैं आपको बताना चाहता हूं कि सारी दुनिया में जो तहरीक चली है ये अल्लाह ताला के फजल के नतीजे में है, जमात की कोशिशों का अगर कोई दखल है तो सिर्फ इतना कि जमात दर्दमंदाना दुआएं करती रही है। सबसे पहले तो मैं आपको ये इस बात की तरफ मुतवज्जे करना चाहता हूं कि तदाबीर को इख्तियार करना हमारा फर्ज है, तदाबीर को हद इम्कान तक आगे बढ़ाना और कोशिश को उसके मुंतहा तक पहुंचा देना, ये हमारा फर्ज है। लेकिन तदबीरों में सबसे आला तदबीर दुआ है और हजरत अक़दस मसीह मौऊद अलैहिस्सलाम ने हम पर यह नुक्ता खोला और बार बार खोला कि दुआ को तदबीर से अलग ना करो, दुआ तदबीर का हिस्सा है और तदबीरों में से सबसे आला दर्जे की तदबीर दुआ है, क्योंकि तदबीर के नतीजे में आम तदबीर के नतीजे में तकदीरें नहीं बदला करती, लेकिन दुआ एक ऐसी तदबीर है कि जो तकदीरों को तब्दील कर दिया करती है। बस इससे ज्यादा आला पाए की तदबीर मुमकिन नहीं है जिसका बराह रास्त तकदीर इलाही से गहरा ताल्लुक है। इसीलिए हजरत मसीह मौऊद अलैहिस्सलाम ने हमेशा जमात को यही नसीहत की कि तमाम तदाबीर में दुआओं की दुआ की तदबीर को सबसे ज्यादा अहमियत दो और इस्लाम की अजीम शान तरक्की का और इस्लाम के अजीम शान गलबे का यही तजिया पेश फरमाया। ये एक फ़ानी फिल्ला हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की दुआएं ही थी जिन्होंने इस्लाम के अजीम शान गलबे का मौजा दिखाया। बस आज हम अपनी आंखों के सामने जो ये गैर मामूली खुदा के फजलों और रहमतों के नज़ारे देख रहे हैं और ये देख रहे हैं कि गोया आसमान की तकदीर हम पर रहमतें बरसाने के लिए झुक गई है, जिस तरह कोई रहमत की घटा आती है
اور جب وہ پانی سے بوجھل ہو جاتی ہے تو زمین کی طرف جھک جاتی ہے. بعض دفعہ یوں لگتا ہے کہ آسمان سے بادل اتر آئے ہیں اور ہمارے گھروں میں داخل ہو گئے ہیں. بس یہ وہ دور ہے جس میں ہم نے خدا کی رحمت کو اس طرح گھٹاؤں کی طرح اور بوجھل گھٹاؤں کی طرح اپنے اوپر اترتے دیکھا ہے, اور ہر ملک میں جماعت احمدیہ یہی مشاہدہ کر رہی ہے. اور یہ جو نظارے ہیں یہ خالصتاً دعاؤں کے نتیجے میں ظاہر ہوا کرتے ہیں اور دعاؤں کی مقبولیت کا نشان ہوا کرتے ہیں. بس اس اصل کو, اس بنیاد کو کبھی بھی بھلانا نہیں ہے, اور اس اصل اور اس بنیاد سے کبھی ٹلنا نہیں ہے. یہ ہمارا سب سے بڑا ہتھیار دعا ہے. اس ضمن میں میں اہل پاکستان کو بھی متوجہ کرتا ہوں, ان کو بھی جو دوست ہیں اور ان کو بھی جو دشمن ہیں, کہ دنیاوی تدابیر سے تو ہماری دنیاوی تدابیر کے شکست کے خواب تو دیکھ سکتے ہو, لیکن وہ بھی درست نہیں, وہ بھی پورے نہیں ہوں گے, کیونکہ مومن کی فراست کی تدابیر تمہاری تدابیر پر غالب آنے کے لیے مقرر کی گئی ہے. مومن کی فراست والی تدابیر پر تمہاری تدابیر کو غلبہ نصیب نہیں ہو سکتا. لیکن یہ وہم تو پھر بھی تم اپنے دل میں رکھ لو, پال لو, کہ تدابیر کے اور غالب تدابیر یعنی طاقتور تدابیر کے ذریعے تم ہماری تدابیر کو ناکام بناؤ گے. لیکن اپنی تدابیر کے ذریعے تم خدا کی تقدیر کو کیسے ناکام کر سکتے ہو؟ بالکل بے بس اور بے اختیار ہو کے رہ گئے ہو, کوئی تمہاری پیش نہیں جاتی. زیادہ سے زیادہ تیر جو تم نے مارا ہے وہ اہل ربا کی خوشیاں ان کے دلوں سے نوچنے کی کوشش کی ہے, اور تمہارے دل گواہ ہیں کہ تم اس میں ناکام رہے ہو. جو آگ لگی ہے وہی آگ بھڑکی ہے ننکانہ پر اور بعض دوسری جگہوں پر, وہ آگ گواہ ہے کہ خدا کی قسم تم ناکام کر دیے گئے اور نامراد بنا دیے گئے, کوئی تدبیر تمہاری کامیاب نہیں. اور اہل ربا کو میں یہ کہتا ہوں کہ جب تم یہ نظارے دیکھو گے جو تمام دنیا سے اکٹھے ہو کر تمہارے لیے پیش کیے جائیں گے, تو وہ تھوڑا سا غم جو تمہارے دل کو لگا تھا وہ تم اس کو بھی بھلا دو گے, اور خدا کے حضور شکرانے کے آنسو برساؤ گے کہ اے خدا ہمارے دل میں اگر کوئی شکوے کی میل آئی بھی تھی تو ہمیں تمہیں معاف فرما دے, اس کثرت سے تو نے فضل فرمائے ہیں, اور اس کثرت سے فضل فرماتا چلا جا رہا ہے کہ اس راہ میں ایک چھوٹا سا کانٹا چبھ جائے تو اس پر انسان شکوے لے کر بیٹھ جائے اور منہ بسور لے اور کہے کہ یہ ہمارے ساتھ کیا ہو گیا, ہم نے اتنی دیر تیاری کی تھی, ہمارے کمکمے نہیں جل سکے, ہماری جھنڈیاں نہیں لگائی جا سکی. وہ کیا صدمہ ہے اس ان خوشیوں کو دیکھو جو سارے عالم پر محیط ہو گئی, ان کامیابیوں کو دیکھو جو جماعت کو دنیا کے ہر ملک میں کونے کونے میں نصیب ہو رہی. ان کی تفاصیل کا تو یہ بتانے کا وقت نہیں ہے, اور کچھ تو انشاءاللہ ویڈیوز اور کیسیٹس کی صورت میں اور بڑے خوبصورت رسالوں کی صورت میں اور کتابوں کی صورت میں جماعت تک پہنچیں گی. لیکن میں ایک چھوٹی سی جھلکی آپ کو بتاتا ہوں, ایک اور یعنی جھلکی بتاتا ہوں, جسے دکھاتا ہوں, جس سے آپ کو اندازہ ہوگا کہ کس طرح جماعت کے دل ان نظاروں کو دیکھ کر خدا کے حضور جذبہ تشکر سے جھکتے تھے اور بے اختیار ان کی آنکھوں سے شکر کے آنسو بہتے تھے. کینیڈا میں جو مرکزی تقریب ہوئی جشن تشکر کے سلسلے میں, وہاں ایک تو پرائم منسٹر کے پیغام بھی سنائے گئے, دوسرے بڑے بڑے لوگ حاضر ہوئے اور بڑی فراخ دلی کے ساتھ جماعت کی عظمتوں کا اقرار کیا. لیکن جو سب سے زیادہ جذبات کو میں ہیجان پیدا کرنے والی بات تھی وہ یہ تھی کہ ایک وزیر نے مڑ کر حضرت مسیح موعود علیہ الصلوۃ والسلام کی تصویر کو دیکھا اور آپ کی طرف اشارہ کرتے ہوئے کہا, یہ وہ شخص ہے جس نے آج سے 100 سال پہلے یہ اعلان کیا تھا کہ خدا نے مجھے بتایا ہے کہ میں تیری تبلیغ کو زمین کے کناروں تک پہنچاؤں گا. آج میں گواہی دیتا ہوں کہ یہ شخص سچا تھا, اور واقعتاً اس کے منہ کی نکلی ہوئی ہر بات پوری ہو گئی. اور ایک شخص نے کہا کہ ایک غالباً وہ وزیر تھا یا کوئی اور نمائندہ, اس نے کہا کہ تم آج کی ایک صدی کے آخر پر تو دیکھ رہے ہو کہ کیا ہو رہا ہے دنیا میں, مگر تم اندازہ بھی نہیں کر سکتے کہ اگلی صدی کی آخر پر خدا کے تعالیٰ کے کتنے فضل تمہارا انتظار کر رہے ہوں گے. ایسے واقعات ایک ملک میں نہیں ہوئے, ملک ملک میں, دیش دیش میں خدا کے فضل اسی طرح نازل ہوئے ہیں, اور غیروں نے اللہ تعالیٰ کے فضل اور اس کی تحریک کے تابع, اس کے فرشتوں کی تحریک کے تابع. جماعت احمدیہ کی عظمت اور اسلام کی عظمت اور سربلندی کا اقرار کیا ہے. بس یہ ساری خبریں جب اکٹھی ہوں گی تو ایک وقت میں تو بتائی بھی نہیں جا سکتی, اور ایک وقت میں ہمارے دل برداشت بھی نہیں کر سکتے. پتہ نہیں کتنے سال تک اس کے تذکرے اب چلنے ہیں, لیکن ابھی تو یہ آغاز ہے. اور میں آپ کو اس طرف متوجہ کرنا چاہتا ہوں کہ ہمارے جشن کے چند دن نہیں تھے, ایک پورا سال ہم نے ان جشنوں کو منانے کا مقرر کیا ہے. ایک جشن نہیں ہے, بے شمار جشن ہیں. گزشتہ 100 سال کا ہر سال ایک جشن کا پیغام لے کر آیا تھا. کون سا ایسا سال ہے جس میں آپ نے اللہ کے فضلوں کے نظارے نہیں کیے؟ کون سا ایسا سال ہے جو شکر کے لیے اپنی طرف متوجہ نہیں کر رہا؟ پھر ہر سال کے مہینے تھے, ہر مہینے میں خدا کے فضل نازل ہوتے دیکھے گئے. پھر ہر سال, ہر مہینے کے ہفتے تھے, اور ہر ہفتے کے دن, اور پھر راتیں. کوئی ایک لمحہ بھی ان دنوں, ان راتوں, ان ہفتوں, ان مہینوں, ان سالوں کا ایسا نہیں جس میں خدا تعالیٰ نے جماعت کے اوپر اپنے احسانات اور فضلوں کی بارشیں نہ برسائی ہوں. تو ایک جشن تو نہیں ہے, یہ تو ان گنت جشن ہیں جو ہم نے منانے ہیں. اور اس سال کے اندر جو ہم نے پروگرام بنائے ہیں وہ ان عظیم جشنوں کے مقابل پر کوئی حیثیت نہیں رکھتے. لیکن وہ پروگرام بھی جو ان جشنوں کے مقابل پر, ان جشنوں کا حق ادا کرنے کا جہاں تک تصور ہے, ان کے مقابل پر کوئی حیثیت نہیں رکھتے. اتنے ہیں کہ جماعت کو ان کو منانے کے لیے پوری ہمت درکار ہوگی, بڑی محنت کرنی پڑے گی, منصوبے بنانے ہوں گے, کوششیں کرنی ہوں گی. یہ چند دن کی بات نہیں ہے, سارا سال ابھی ہمارے کام باقی ہیں. اور جس طرح ہم نے دنیا کے سامنے جماعت کے حالات پیش کر رہے ہیں, اس کے منصوبے بھی بڑی دیر سے تیار ہوئے ہوئے ہیں, اب ان کے اوپر عمل درآمد ہو رہے ہیں. کچھ حصے ایسے ہیں جن پر عمل مکمل ہو گئے, کچھ حصے ہیں جن پر دوران سال عمل ہوتے رہیں گے. لیکن جس جس حصے کو بھی مکمل کیا جائے گا, اس کے ساتھ جماعت کے کام کا آغاز ہوگا. اور ایسا کوئی کام نہیں ہے جو مکمل ہو تو اختتام کو پہنچے. ہر کام اس رنگ کا ہے کہ جب وہ مکمل ہوگا تو کام کا آغاز کرنے والا ہوگا. مثلاً 100 سے زائد زبانوں میں جو قرآن کریم کے تراجم کیے گئے, مکمل یا بعض حصوں کے, وہ قریب تقریباً 118 زبانوں تک تو بات پہنچ چکی ہے, ابھی ہم اور بھی کوشش کر رہے ہیں. اسی طرح احادیث نبویہ کے تراجم اتنی ہی زبانوں میں کیے گئے یا کیے جا رہے ہیں. اور اسی طرح حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام کے اقتباسات کے تراجم ہیں, ان کا ابھی ایک حصہ جماعتوں تک پہنچ سکا ہے, اور باقی جیسے کہ کہا جاتا ہے پائپ لائن میں ہے, ابھی یا تو پریس میں جا چکا ہے یا آخری اس کی نوک پلک درست کرنے والی باقی تھی, اس کی طرف توجہ کی جا رہی ہے. خواہش اور کوشش تو یہی تھی کہ 23 مارچ تک یہ کام مکمل ہو جائیں, اور جماعتیں اپنے ہاں نمائشوں میں ان کو سجا سکیں. لیکن بہت سی مشکلات درپیش تھیں. 120 ممالک کی 120 زبانوں میں, یا چند اس سے کم ممالک کی 120 زبانوں میں تراجم کرنا, اس کے لیے مناسب آدمی تلاش کرنا, پھر ترجمے کی یعنی مضمون کی عظمت کے لحاظ سے جو احتیاطیں ہیں ضروری ہیں ان کو اختیار کرنا, بار بار دہرائی کرنا, اور عالم تلاش کر کے ان سے رائے معلوم کرنا, بہت بڑا کام ہے. اور بعض جگہ تو اور بھی ایسی مشکلات درپیش تھیں جن کے اوپر ہمارا کوئی اختیار نہیں تھا. مثلا افریقہ کی بہت سی ایسی زبانیں ہیں जिनको प्रिंट करने का कोई इंतजाम नहीं, और एक एक लफ्ज को खुद अपने हाथ से कागज पर उतारना पड़ता है या नक्श जमाना पड़ता है, फिर माहिरीन बहुत कम हैं उन जुबानों के। बाज़ जुबानों में तो बहुत ही मेहनत के बाद मुश्किल से कोई माहिर मिला, फिर जमात का कोई ऐसा शख्स ढूंढना पड़ता है जो साथ लगे, ये एहतियात करे कि तर्जमे में गलती ना कर रहा हो कोई, और फिर उसके बाद उसकी किताबत के मसाइल, फिर आगे प्रेस नहीं मिलता, प्रेस वाले कहते हैं इन हरूफ को छापने के लिए हमारे पास कोई इंतजाम नहीं है, कई किस्म की दिक्कतें हैं। लेकिन बहरहाल अल्लाह के फजल से ये दिक्कतें हल हुई और हो रही हैं। तो 23 मार्च तक तो हम इस काम को एक बटा तीन हिस्सा भी जमात तक नहीं पहुंचा सके, लेकिन ये मैं बताना चाहता हूं कि काम हो चुके हैं, जो वक्त तलब और दिक्कत तलब बातें थी वो हल हो चुकी हैं। अब सिर्फ आखिरी छपने की रसूम बाकी रह गई हैं, वो भी अल्लाह ताला के फजल से तेजी के साथ जारी हैं, और अगला कदम जो है भिजवाने का वो भी काफी दिक्कत वाला कदम है और काफी खर्च आता है। शिपमेंट अगर भिजवाएं तो उसमें बाज ममालिक में 3-3 महीने लग जाते हैं। अगर हवाई जहाज को इस्तेमाल किया जाए तो जितनी किताबें हम भिजवाना चाहते हैं उसके अखराजात बहुत ज्यादा उठते हैं, बाज जगह तबाद से बढ़कर उसके अखराजात आ जाते हैं। तो ये सारी दिक्कतें हैं, इनको मलहूज रखकर बाद फैसले करने पड़ते हैं, कहीं वक्त को कुर्बान करके पैसे बचाए जाते हैं, कहीं पैसे कुर्बान करके वक्त बचाया जाता है, लेकिन बाकायदा पूरी होशमंदी के साथ जहां तक अल्लाह ताला ने अकल अता फरमाई है या हिम्मत अता फरमाई है, हम इस काम पर मुस्तैदी के साथ लगे हुए हैं। और मैं जमातों को मुत्तले करता हूं कि इंशाअल्लाह ताला इस साल के आखिरी हिस्से तक ये सारा काम मुकम्मल हो चुका होगा, लेकिन जो किताबें आप तक पहुंच रही हैं उनके मुतालिक आप साथ साथ काम शुरू कर दें, और इंतजार न करें कि ये मुकम्मल हो तो फिर आप नुमाइशें लगाएं, क्योंकि सारा साल आपने कसरत के साथ दोस्तों को ये काम दिखाने हैं, और इख्तिताम का अगर आपने इंतजार तकमील का इंतजाम किया तो फिर साल का अक्सर हिस्सा आपके हाथ से निकल चुका होगा, और ये ऐसा काम नहीं है जिसको एकदम हजारहा आदमियों को दिखाया जा सके। ये काम ऐसा है जो मुस्तकिल मुसलसल मेहनत चाहता है, और हर हफ्ते जमात को काम करना होगा, और उसके लिए बाकायदा ग्रोह बंदियां करनी होंगी, छोटे छोटे तबकों में उन लोगों को तकसीम करना होगा जिनको आपने यहां बुलाना है और जिनको जमात के कामों से मुतारफ करवाना है, फिर उनके साथ रबते पैदा करना, उनको दावतें देकर सारे साल का प्रोग्राम बनाना और उस पर अमल दरामद करने के लिए उनकी साथियों की देखभाल आवभगत के लिए टीमें मुकर्र करना, उन मशहूर हस्तियों के लिए जो इस मौके पर आपसे तावन करती हुई खुशी से आना कबूल फरमाएं, उनके लिए मुनासिब पब्लिसिटी का इंतजाम करना। बाद ऐसे लोग भी आएंगे जिनके ऊपर खुद टेलीविजन चाहेगी कि हमें वक्त पे इतला दी जाए ताकि हम हाजिर हों, तो इसी तरह रेडियो वाले भी होंगे, अखबार जिनको कवर करना चाहेंगे, ऐसे लोग भी होंगे। तो ये बहुत बड़ा काम पड़ा हुआ है। इसके अलावा एक काम ऐसा है जिसके मुतल्लिक पहले भी मैंने मुतवज्जे किया था, लेकिन अभी तक आम ममालिक से जो इतलाएं आ रही हैं उनमें वो मालूम होता है कि पैगाम पूरी तरह समझा नहीं गया। मैंने कहा था कि हर मुल्क में दुनिया के बहुत से ममालिक के नुमाइंदे मौजूद हैं, और जब आपको 118 या इससे ज्यादा जुबानों में इस्लाम के मुतालिक लिटरेचर मुहैया किया जाता है, सिर्फ ये तीन चीजें नहीं हैं जो मैंने बयान की हैं, और भी कसरत के साथ लिटरेचर है जो भिजवाया जा रहा है, और कोशिश ये है कि इन नुमाइशों में दुनिया की तमाम अहम जुबानों से मुतल्लिक इस्लाम का पैगाम पहुंचाया जा सकता हो, اور مختلف مضامین پر ان میں جو کچھ بھی اس سلسلے کا لٹریچر شائع ہوا ہے پہلے یا اب ہو رہا ہے وہ مہیا کیا جائے تو ایک بہت بڑی نمائش بن جاتی ہے. اب اس کو آپ اگر صرف نمائش کے طور پر رکھ لیں اور ایک ملک کے لوگوں کو وہ دکھائیں جس ملک میں آپ رہتے ہیں تو باقی زبانوں سے تو ان کو دلچسپی بھی کوئی نہیں ہوگی, وہ صرف ایک تحسین کے رنگ میں نظر ڈال لیں گے, اس سے زیادہ فائدہ نہیں ہوگا. لیکن آپ کا کام ہے کہ تلاش کریں کہ مختلف زبانیں بولنے والے کون سے طبقات آپ کے ملکوں میں رہتے ہیں. ایمبیسیز ہیں مثلا, تاجر ہیں بہت سے ممالک کے جو مختلف ممالک میں اپنی اغراض کی خاطر پہنچے ہوئے ہیں, وہاں انہوں نے ڈیرے جمائے ہوئے ہیں. ان لوگوں سے رابطے کرنا اور رابطے کے وقت ان کی اپنی زبان کے تحفے ان کو خدمت میں پیش کرنا اور ان کو بتانا کہ دیکھیں آپ کی زبان کو بھی ہم نے کور کیا ہے, اس سے طبیعتوں میں بہت خوشی پیدا ہوتی ہے. چنانچہ جہاں جہاں بھی حکمت کے ساتھ جماعت نے یہ تجربے کیے ہیں ان کی رپورٹیں بڑی خوش کن محسوس ہو رہی ہیں. عام طور پر رشیا کو جماعت احمدیہ کے متعلق کوئی خاص واقفیت نہیں ہے, بہت ہی کم ہے اگر ہے تو, لیکن ہر جگہ سے یہ رپورٹ ملی ہے کہ جہاں بھی ہم نے رشین قرآن کریم یعنی رشین زبان میں قرآن کریم کا ترجمہ پیش کیا وہاں ایمبیسی کے سٹاف تھا یا تاجر تھے, انہوں نے حیرت انگیز خوشی کا اظہار کیا. اور نہ صرف یہ کہ مطالبہ کیا اور تراجم کا بلکہ خود خواہش ظاہر کی کہ ہمیں بھی بلاؤ وہاں اور دکھاؤ کیا کیا کچھ ہو رہا ہے. اسی طرح ایسٹرن یورپین ممالک کے متعلق بھی اسی قسم کی اطلاعیں مل رہی ہیں, ایسے ایسے ممالک جہاں جماعت کا کبھی تذکرہ ہی نہیں ہوا تھا کبھی, مثلا بلغاریہ ہے, اور ویسے بھی وہ مسلمانوں کے شدید مخالف ہے ریاست کے طور پر, لیکن وہاں جب جماعت کی خبر پہنچی اور لٹریچر دکھایا گیا تو امبیسیڈر صاحب نے خود خواہش کا اظہار کیا کہ آپ کے مبلغ مجھے آ کے ملے, میں تو حیران رہ گئی ہوں یہ دیکھ کے. اور جب وفد گیا تو ان ملاقاتوں کے نتیجے میں انہوں نے خود اس خواہش کا اظہار کیا. تو ایسی عظیم شان چیز ہے کہ ہم پسند کریں گے کہ ہمارے ملک میں کثرت سے اس کا تعارف کروایا جائے اور سامان ایسے ذرائع اختیار کیے جائیں کہ وہاں عوام تک یہ بات پہنچے. تو کوشش باقی ہے ابھی, اور بڑی تفصیلی کوشش باقی ہے. جو پہلی محنت ہے وہ اگلی کوشش کے لیے ایک غذا کے طور پر ہے, اور اصل کام یعنی اسے اس محنت کو آگے پہنچانا اور اس سے استفادہ کرنا یہ سارا بھی باقی پڑا ہوا ہے. بعض مبلغ اللہ تعالیٰ کے فضل سے ایسے ہیں کہ ان کو ایک دفعہ جب بات پہنچ جائے تو وہ پھر اس کو فراموش نہیں ہونے دیتے, اور بعض ایسے ہیں جو فراموش تو نہیں کرتے لیکن رسمی طور پر اس کا حق ادا کرتے ہیں اور یہ سمجھتے ہیں کہ ہماری یہ جو آیت ہے قرآن کریم کی لا یکلف اللہ نفسا الا وسعہا, اس کا مطلب یہ ہے کہ ہم اپنی توفیق کو پہلے ہی چھوٹا سمجھ لیں اور پھر یہ کہیں کہ ہماری تو توفیق ہی اتنی تھی. جب ان سے پوچھا جائے کہ بھیا یہ کام آپ نے کیوں نہیں اتنا اس حد تک کیا تو کہتے ہیں دیکھیں ہماری توفیق جتنی تھی وہ ہم نے کر دیا, اس سے بڑھ کر تو خدا بھی ہمیں مکلف نہیں کرتا, آپ کیسے کر سکتے ہیں. لیکن یہ تو درست ہے, اسے خدا مکلف نہیں کرتا, اسے بندہ کہاں مکلف کر سکتا ہے. لیکن خدا نے جو توفیق دی ہوئی ہے جماعت احمدیہ کو اسے چھوٹا سمجھنا بہت ہی بڑی بیوقوفی ہے. بہت عظیم الشان توفیقیں عطا فرمائی ہیں. اس سے پہلے بھی میں نے یہ مضمون کھولا تھا جب حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کو جب آپ تنہا تھے ایک تھے یہ فرمایا گیا کہ ساری دنیا کو تم نے فتح کرنا ہے اور ساری دنیا کے دل جیت کے میرے قدموں میں ڈالنے ہیں, تو کیا اس وقت یہ نہیں کہا جا سکتا تھا کہ لا یکلف اللہ نفسا کا مضمون کہاں خدا بھول گیا, ایک شخص کے نازک کندھوں کے اوپر یہ بوجھ ڈال رہا ہے کہ آج کی دنیا نہیں بلکہ ساری دنیا رہتے وقتوں تک کی دنیا کے لیے تو نے یہ سارا کام کرنا ہے. لیکن خدا جانتا تھا کہ محمد مصطفیٰ صلی اللہ علیہ وسلم کو توفیق ہے, اور آپ کی توفیق کا راز یہ ہے کہ وہ بڑھنے والی توفیق ہے, پھیلنے والی توفیق ہے, کام کے ساتھ ساتھ آگے آگے چلتی چلی جاتی ہے, اور جتنا اس تھیلی میں ڈالو اتنا ہی وہ وسیع تر ہوتی چلی جاتی ہے. کہانیوں میں تو آپ نے سنا ہوا تھا کہ عمر عیار کی ایک زنبیل ہے جس میں جتنا ڈال دو وہ سمیٹ لیتی ہے, لیکن بالکل جھوٹ ہے, ایسی کوئی چیز نہیں ہے. لیکن ہاں ایک ایسی چیز ضرور ہے جس کے متعلق ہر ایسا تصور سچا ثابت ہوتا ہے, اور وہ حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی قلبی روحانی اور عملی وسعتیں ہیں. تمام دنیا کے بوجھ آپ ان پر ڈالتے چلے جائے, اللہ تعالیٰ ان پر ڈالتا چلا گیا اور آپ کی توفیق بڑھتی چلی گئی. اور آج بھی جو جماعت احمدیہ کی توفیق ہے وہ وہی توفیق ہے جو حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی توفیق تھی اور ہے اور ہمیشہ رہے گی. بس اتنی عظیم توفیق کو چھوٹا سمجھ لینا یہ بہت بڑی بیوقوفی ہے. اور میرا تجربہ ہے بالکل ایسے لوگ جو معمولی حیثیتوں کے لوگ ہوں اور بظاہر ان سے کوئی توقعات نہ ہوں, جب وہ خدا کا نام لے کر خدا پر توکل کرتے ہوئے عظیم کاموں پر ہاتھ ڈالتے ہیں تو وہ عظیم کام ان کے لیے آسان ہونے لگ جاتے ہیں. بس ہر مبلغ کو, ہر امیر کو اور ہر کارکن کو, خواہ وہ عہدیدار ہو یا نہ ہو, اس توفیق کو پیش نظر رکھ کر کام کرنا ہوگا. اس کو اپنی عظمت کا احساس چاہیے ورنہ اس کی توفیقیں ضائع چلی جائیں گی. بعض ایسے مبلغ ہیں جو میں نے دیکھا ہے جو جن کو جب کوئی کام کہا جائے تو اپنا بنا لیتے ہیں, میری فکر ان کی فکر ہو جاتی ہے. وہ ایسے مبلغ ہیں جن کے لیے بے اختیار دل سے دعائیں نکلتی ہیں اور پھر میں دیکھتا ہوں کہ خدا تعالیٰ ان کے کاموں میں برکت بھی بہت ڈالتا ہے اور وہ کوئی چیز بھولتے نہیں. اصل کام کرنے کا طریق یہ ہے کہ جب آپ ایک پیغام سنیں تو اس پیغام کو اپنی فکر بنا لیں. یہ طریق ہم نے حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم سے ہی سیکھا ہے. اس حد تک آپ خدا کی, یعنی اگر فکروں کا لفظ خدا کے لیے بولا جا سکتا ہے, تو خدا کی فکروں کو اپنی فکریں بنا لیتے تھے. کہ خدا کو یہ فکر ہو جاتی تھی کہ محمد رسول اللہ صلی اللہ علیہ وسلم اس فکر میں اتنے کیوں غلطاں ہو گئے. لعلک باخع نفسک اللہ یکون مومنین میں یہی تو پیغام ہے. خدا نے ایک کام سپرد کیا, وہ ایسا اپنے دل کو لگا لیا کہ اس پیغام میں گھلنے لگے, دن رات اس غم میں اپنی نفس کو ہلاک کرنے لگے. یہاں تک کہ اللہ تعالیٰ نے فرمایا کہ میں نے تجھے کہا تو تھا یہ کام کر, لیکن اتنا بنا کر کہ اپنے نفس کو خطرے میں ڈال. لعلک کا باخع نفس کا, کیا تو اپنے نفس کو ہلاک کر لے گا؟ اللہ یکون مومنین, بہن ہی وہی بات ہے جو میں آپ کے سامنے رکھ رہا ہوں. یہ بوجھ ڈالا گیا کہ ساری دنیا کو مومن بنانا ہے, اور اس قدر دل کو لگا لیا, چمٹا لیا, اپنی ذات کا, اپنے وجود کا حصہ بنا لیا اس فکر کو, کہ جب دیکھتے تھے کہ انکار کرتے ہیں تو اس غم میں گھلنے لگ جاتے تھے کہ میں تو اپنی طاقت کے مطابق جتنا مجھے کرنا چاہیے تھا نہیں کر رہا, یہ احساس پیدا ہوتا تھا. اور خدا بتاتا تھا کہ کر رہا ہے, تو اپنی حد استطاعت تک پہنچ چکا ہے, ہرگز فکر نہ کر. یہ ہیں رنگ کام کرنے کے. اس طرح اگر جماعت کام کرے تو آج جو ہماری توفیق ہے یہ اس سے بہت زیادہ بڑھ جائے گی, بہت زیادہ پھیل جائے گی, اور آپ کی توفیق کی وسعتوں کے لحاظ سے آپ کو وسعتیں عطا ہونی, آپ کی ہمتوں کی بلندی کے لحاظ سے آپ کو سربلندی نصیب ہونی ہے. اس لیے اس سال اپنی توفیق کو بڑھانے کے پروگرام بنائیں. ہرگز یہ وہم نہ کریں کہ آپ چھوٹے ہیں, تھوڑے ہیں, کام بہت زیادہ ہے. آپ کاموں پہ ہاتھ ڈالیں اور کام آسان ہوتے چلے جائیں گے, نئی نئی راہیں کھلتی چلی جائیں گی, نئی عزم ہمتیں آپ کو عطا ہوتی چلی جائیں گی. یہ جو میں نے ایک دفعہ اعلان کیا تھا کہ مختلف ممالک کے لوگ آپ کے یہاں بستے ہیں ان کے تک پہنچنے کا انتظام کریں, اب تک میں نہیں جانتا کہ کن کن ممالک میں سنجیدگی سے یہ کوششیں کی گئی ہیں, مگر ایک ایسے مبلغ ہیں جن کے متعلق میں جانتا ہوں کہ اللہ کے فضل سے وہ ہمیشہ میری فکر کو اپنی فکر بنانے کی کوشش کرتے ہیں, اور وہ امام کمال یوسف صاحب ہیں. ऐसी बातें हैं जो बार दफा मैं भूल भी चुका होता हूं, और जब उनकी रिपोर्ट आती है तब मुझे याद आता है कि हाँ मैंने 4 साल पहले यह बात कही थी, लेकिन उस शख्स ने भुलाई नहीं। इस तरह सारे मुबल्लिगों को काम करना चाहिए, इसमें रकाबत की बात नहीं है। जिस मुबल्लिग की जो खूबी है अल्लाह के फजल से मेरी उस पर नजर रहती है और मैं उसका एहसानमंद रहता हूं, उसके लिए दुआ करता हूं। मैं मुकाबले की खातिर नहीं आपको बता रहा, मैं आपको बता रहा हूं कि यह एक ऐसी खूबी है जो बहुत ही ज्यादा मुझे प्यारी है, और मैं जानता हूं कि खुदा को भी बहुत प्यारी है, क्योंकि यह खूबी सबसे ज्यादा मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम में मौजूद थी। इसलिए हो नहीं सकता कि खुदा तआला की इस खूबी पर मोहब्बत और प्यार से नजर न पड़ती। तो आप सब इस खूबी को अपनाएं। जो फिक्रें आपको जमात अहमदिया के इमाम की तरफ से जो भी वो हो मिलती हैं, उन फिक्रों को अपनी बना लिया करें, उन फिक्रों में गलतान रहा करें, यह सोचा करें कि किस तरह हमने इन बातों को पूरा करना है, फिर देखें कि कितनी आपको अजमतें नसीब होंगी, कितनी बरकतें मिलेंगी, और किस तेजी के साथ जमात हर सिमत में हर जहत में फैलती चली जाएगी। उन्होंने अब हाल ही में मुझे एक तफसीली रिपोर्ट इस बात की भिजवाई, यानी कमाल यूसुफ साहब ने, कि स्वीडन में, आजकल स्वीडन में चुके मुकर्रर हैं, कि स्वीडन में दुनिया की मुख्तलिफ कौमियतें कितनी कितनी आबाद हैं, और उसको फहरिस्त को पढ़कर मैं हैरान हो गया। मुझे भी नहीं अंदाजा था कि इस छोटे से मुल्क में, जो अमूमन गैर मुल्कियों को पनाह देने की पॉलिसी को पसंद नहीं करता, सवाए चंद यूरोपियन ममालिक के, अमूमन ये स्वीडन की कोशिश यही होती है कि गैर मुल्की यहां ना बस सकें, लेकिन वहां भी इस कसरत से दूसरी कौमें आबाद हैं, मुख्तलिफ अरब ममालिक के नुमाइंदे, अफ्रीकन ममालिक के नुमाइंदे, मशरकी यूरोप के नुमाइंदे, मशरक़ बईद के नुमाइंदे, के बाद सैकड़ों में, बाद हजारों में, बाद लाखों में मौजूद हैं। पाकिस्तान के लोग हैं, अफगानिस्तान के लोग हैं। अब उस पर मुझे ख्याल आया कि जब हमने ये मुतालबे किए थे कि आप बताएं आपको मुख्तलिफ जुबानों में कितना कितना लिटरेचर चाहिए, तो जो जवाब आया उसी से अंदाजा हो गया कि कितनी हिम्मत है। वो जुबान जो उनके मुल्क में बोली जाती है, बाद ने उसके मुतलिक भी इतना छोटा मुतालबा किया कि हैरान रह गया मैं। मैंने कहा आपको क्या हो गया है, हम कहते हैं आप ज्यादा मांगे और आप थोड़ा सा मांग कर हिम्मत हार बैठे हैं सिर्फ इसलिए कि काम करना पड़ेगा। अब हिंदुस्तान के लिए 5,000 का मुतालबा कोई बात है? यानी 80 करोड़ की आबादी, शायद उससे भी ज्यादा हो गई हो, इतना अजीम शान मुल्क, और वहां मुतालबा ये आ रहा है कि जी आप फलां जबान हमें 5,000 भेज दें, और फलां जबान 5,000 भेज दें, और फलां 2,000 भेज दें, हमारा गुजारा चल जाएगा। जिससे गरीब कहते हैं चलो एक रोटी का सवाल है, भूखे सही, चलो गुजारा ही करना है, गुजारा कैसा चलेगा? पैगाम खुदा तआला ने जो पहुंचाया है वो तो 80 करोड़ को पहुंचा दिया है, और तलब पैदा कर दी है 80 करोड़ के दिल में, और आपकी हिम्मतें ये हैं कि 2,000 4,000 5,000 दे दें हमारा काम चल जाएगा। कैसे चलेगा काम? हिम्मत बढ़ाएं, फिर तकसीम करेंगे तो और ताकत होगी, फिर और तकसीम करेंगे और ताकत नसीब होगी। ये वक्त ऐसा है कि जब यहां करोड़ों की तादाद में हमें अपने लिटरेचर को गैरों तक पहुंचा देना चाहिए, जो तलब पैदा हुई है इस तलब को की प्यास बुझानी चाहिए। और बड़ी सही रूहें हैं जो सिर्फ पैगाम ना पहुंचने के नतीजे में अंधेरों में भटक रही, बड़ा ही सैराब कुन पैगाम है, प्यासें बुझाने वाला पैगाम है, जो हजरत अकदस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम का पैगाम है, जिसे मसीह मौत की जुबान से आज हम दुनिया के सामने पेश कर रहे हैं। बस बहुत बड़े काम पड़े हुए हैं, अपने अपने मुल्कों में जायजे लें। अगर इंग्लिस्तान की जमात इंग्लिस्तान ही का जायजा ले ले, यहां कितने लोग मौजूद हैं तो आप हैरान रह जाएंगे कि हमने जो कहा कि हमें सिर्फ 4 नमूने भेज दें चीनी तर्जमे के और 8 भिजवा दें आप जापानी तर्जमे के, हमारा काम हो जाएगा। काम कैसे हो जाएगा? लाखों हैं ऐसे लोग यहां जो चीनी जुबान जानने वाले, जापानी जुबान जानने वाले, दूसरी जुबानों वाले मौजूद हैं। अगर उनसे आप रابطے पैदा करने शुरू करें, उनको मौजूद मेहमानों के तौर पे अपनी नुमाइशों में बुलाना शुरू करें, उनकी फहरिस्त तो बनाएं कम से कम, ये कौन लोग हैं, इनकी लीडरशिप क्या है, कहां रहती है, उनके दफातर कहां हैं, तो आपको मालूम होगा कि इंग्लिस्तान में इस कसरत के साथ गैर कौमें मौजूद हैं और गैर कौमों के बड़े बड़े लीडर्स मौजूद हैं, उनके ऐसे मराकज हैं जो आलमी मराकज बने हुए हैं और लंदन में हैं। उनसे आप रابطے पैदा करें तो फिर आपको पता चलेगा कि कितनी खुली सरजमीन है खुदा ताला की, कितने काम के नए नए रास्ते हैं जो आपके सामने खड़े, आपको मुंतजर हैं, कदम बढ़ाने की देर है। काम करने वाले खुदा अता फरमाता है, आप खुद काम करने वाले बनना शुरू हो जाएं, फिर देखें किस तरह आपको दाएं बाएं काम करने वाले नसीब होने शुरू हो जाते हैं। मैंने तो यही देखा है अल्लाह का सुलूक, कोई काम पकड़ लो, कोई उस काम के वाकिफ ना भी हो, आप शुरू कर दें फिर खुदा ताला की तरफ से नुसरत की आवाजें आनी शुरू हो जाती हैं, कोई दाएं से, कोई बाएं से, कोई किसी मुल्क से, कोई किसी मुल्क से, और हमेशा खुदा ताला सुल्तान नसीर अता फरमाता चला जाता है। बस अपनी तौफीक को मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की गुलामों की तौफीक के तौर पर देखें, फिर देखें आप कि खुदा ताला इस तौफीक को कितना बढ़ाएगा और इसको कितनी बरकतें देगा। बस नुमाइश के काम हैं और नुमाइश के अलावा तकसीम लिटरेचर के काम हैं, जिनमें बहुत खला बाकी हैं, अभी बहुत सी मेहनतें करने वाली हैं। और जहां तक लिटरेचर की सप्लाई का ताल्लुक है, हमने तमाम असल प्लेटें वगैरह हर जुबान के लिटरेचर की महफूज रखी हुई हैं और मुंतजर बैठे हैं, किसी मुल्क से खत्म होने की इतला मिले या करीबुल इख्तिताम होने की इतला मिले, इंशाल्लाह नया लिटरेचर में छप जाएगा। बल्कि बाज जगह हम प्लेटें भिजवा देंगे, बाज जगह कैमरा रेडी कॉपीज भिजवा देंगे, अगर ज्यादा जरूरत है कि तुम खुद छापते चले जाओ, और अल्लाह के फजल से उसके लिए रुपया भी अल्लाह ताला अता फरमाता चला जाएगा। तो मैं उम्मीद रखता हूं कि इस पहलू से इस सदी को मनाने के लिए अब एक नई हिम्मत, नए आज़म, नए तवक्कुल अल्लाह और नई दुआओं के साथ काम के मंसूबे बनाएं और फिर उन पर अमल दरामद शुरू कर दें। इंशाल्लाह ताला इस एक साल के अंदर इतना पैगाम हमने दुनिया में पहुंचाना है कि गुज़श्ता 100 साल में इतना पैगाम नहीं पहुंचाया गया होगा, और बाज़ सूरतों में इतना पैगाम पहुंचाना है कि गुज़श्ता 1400 साल में नहीं पैगाम पहुंचाया गया होगा। क्योंकि मैं जानता हूं कि वो जुबानें जिनमें हमने हजरत रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के कलाम के तर्जमे किए हैं, इससे पहले इनका तीसरा हिस्सा भी तर्जमा नहीं हुआ। और भारी आबादियां हैं दुनिया की जो कलाम मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम से नाशना है। कुरान करीम इसकी निस्बत कई गुना ज्यादा जुबानों में तर्जमा हो चुका है, लेकिन आज भी गैर कौमों में कुरान करीम की इशात का काम इतना तिशना है, इतने खला हैं इसमें, कि जब नजर पड़ती है कि किस तरह ईसाइयों ने बाइबल को दुनिया में पहुंचाया है तो शर्म से इंसान गर्क हो जाता है। इंसानी वजूद का, गैरत इस्लामी के वजूद का अंग अंग दुखने लगता है कि वो लोग जिन्होंने अपने पैगाम को बिगड़ने दिया और तौहीद को शिर्क में तब्दील कर दिया, उनको तो इतनी मोहब्बत है उस बिगड़े हुए पैगाम से भी कि आज दुनिया की तकरीबन 900 जुबानों में वो बाइबल मुकम्मल या उसके एक हिस्से का तर्जमा करके पेश कर चुके हैं। और हम हैं जो 120 की बातें कर रहे हैं, और अल्लाह का फजल है उसका शुक्र अदा करते हैं, लेकिन गुज़श्ता 1400 साल में 120 तो छोड़ें, बमुश्किल 60 जुबानों में कुरान करीम के तराजम दुनिया के सामने पेश किए गए, और वो भी बदकिस्मती से बाज़ जुबानों में तो गैर मामूली शान के साथ और कसरत के साथ हुई, इसमें कोई शक नहीं, लेकिन बहुत सी ऐसी जुबानें हैं उनमें से जिनमें एक दफ़ा तर्जमा शाया हुआ फिर नज़र से गायब हो गया और किसी ने मुड़ के ये नहीं देखा कि वो तर्जमा इस लायक भी है कि कुरान करीम का पैगाम सही मानों में दुनिया को पहुंचा सकता है। आज ऐसे तराजम तो हैं जो रूसी जुबान में मसलन जो गुज़श्ता सदी में या उससे पहले किए गए या चंद साल पहले भी किए गए तो गुज़श्ता सदी की जुबान में किए गए, اس مولویانہ ذہنیت کے ساتھ کیے گئے کہ ترجمہ اس طرح کرو کہ اگلے کے پڑھنے والے کے پلے کچھ نہ پڑے, اور تم یہ کہہ سکو کہ ہم نے عربی کے لفظاً لفظاً تقلید کی ہے, جہاں نقطہ تھا وہاں نقطہ ڈال دیا ہے, جہاں حرف تھا وہاں حرف ڈال دیا, اور یہ ہم نے ترجمے کا حق ادا کر دیا. قرآن کریم تو ایک پیغام ہے اور ایک عظیم الشان پیغام ہے, فصاحت و بلاغت کا مرقع اور سرتاج کلام ہے. ایسے کلام کو اس طرح پیش کرنا کہ پڑھنے والا اس کو اس الجھن محسوس کرے ذہنی, اور دل پہ بوجھ محسوس کرے اور سمجھ نہ آئے اس کو مجھے کہا کیا کہا جا رہا ہے, یہ قرآن کریم سے وفا نہیں, اس سے تو بڑی بے وفائی ہے. جو ترجمے ہم پیش کر رہے ہیں ان میں کوشش یہی ہے کہ کامل وفاداری کے ساتھ کامل قرآن کریم کا ترجمہ بہترین زبان میں پیش کیا جائے, لیکن میں جانتا ہوں اس میں بہت سے نقص ہوں گے. ابھی ہم اس بات سے غافل نہیں ہیں, جو ترجمے شائع ہو رہے ہیں ان پر نظر ثانی کا کام, نظر ثالث کا کام, نظر چہارم کا کام ہوتا چلا جا رہا ہے ساتھ ساتھ, اور کئی نقص نظر آتے ہیں جن کو ہم دور کرتے چلے جائیں گے انشاءاللہ. یہ تو ایک جاری کام ہے. کبھی بھی دنیا میں کوئی انسان قرآن کریم کا کوئی ایسا ترجمہ پیش نہیں کر سکتا جسے وہ مکمل اور کامل اور بہترین ترجمے کے طور پر پیش کر سکے, کیونکہ قرآن کریم تو ایک ایسی کتاب ہے جس کا کامل ترجمہ ہو ہی نہیں سکتا, ناممکن. عربی کو خدا تعالیٰ نے بنایا ہی اس لیے تھا کہ اس میں کلام مجید نازل ہوگا, اور اس نقطۂ نگاہ سے اس کلام کو سنبھالنے اور اس کا ظرف بننے کا حق صرف عربی زبان کو ہے. مگر جیسا کہ میں نے عرض کیا ہے, ان شاء اللہ تعالیٰ ہم کوشش کرتے چلے جائیں گے, اور موجودہ تراجم بھی خدا کے فضل سے اس پہلو سے گزشتہ اکثر تراجم سے بہت ہی بہتر ہے. تو یہ سارے کام ہم نے دنیا میں کرنے ہیں اور کرتے چلے جائیں گے ان شاء اللہ تعالیٰ. ان کے لیے بڑی ہمت درکار ہے. ابھی اس کام کو آگے دنیا میں پہنچانے والا کام جو ہے یہ فکر مندی کا کام ہے, اور میں امید رکھتا ہوں کہ ان شاء اللہ تعالیٰ جماعت اس سال اتنا پیغام پہنچا دے گی دنیا کو کہ کونے کونے میں توحید گونجنے لگے گی اور حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی عظمت کے گیت گائے جانے لگیں گے, اور دنیا کو معلوم ہوگا کہ وہ کیا تھا جو جس سے وہ محروم رہے ہیں, کون سی سعادتیں تھیں جو اب تک ان کے نصیب میں نہیں آئی تھیں. بہت سی زمینیں ہیں جو فتح ہونے والی ہیں اسلام کے لیے. آج تک بعض ایسے مذاہب ہیں جو اکیلے اسلام سے زیادہ مسلمانوں سے زیادہ تعداد میں ملتے ہیں. اس لیے کام کا تو کہ انجام کا تو سوال ہی نہیں, آغاز کے بھی ابتدائی پہلو ہیں, ابتدائی قدم ہیں جو ہم نے اٹھائے ہیں. اللہ تعالیٰ ہمیں اس کی توفیق عطا کرے کہ ان کاموں کے تمام حق ادا کریں, اور اس طرح ادا کریں حق کہ اللہ تعالیٰ کے پیار کی نگاہیں ہم پر پڑنے لگیں. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم
وَدُوهُ يَسْتَجِبْ لَكُمْ وَلَذِكْرُ اللَّهِ أَكْبَرُ.